This is VOA News. I'm Gene Randall. After days of emphatic denials in the face of growing evidence, Iran admits it did shoot down a Ukrainian jetliner when it was misidentified as hostile shortly after taking off from Tehran's international airport. All those aboard were killed. Iranian officials say it was a case of human error. President Hassan Rouhani has offered his condolences to the families of victims and ordered all responsible departments to, quote, take any necessary measure to compensate for their loss. Supreme Leader Ayatollah Ali Khamenei called for an investigation into the Iranian army to place guilt, and a military statement said those responsible for the shootdown would be prosecuted. Here's AP correspondent Mike Gracia.
Iran is calling the shootdown of a Ukrainian jetliner by its military unintentional. The admission of responsibility by Iran was announced Saturday, as Iran was facing mounting international suspicion for the incident in which all 176 people on board were killed. In Washington, U.S. Secretary of State Mike Pompeo had bluntly stated Friday,
"We do believe that it's likely that that plane was shot down by an Iranian missile."
On Thursday, Canadian Prime Minister Justin Trudeau said much the same.
"The evidence indicates that the plane was shot down by an Iranian surface-to-air missile."
At least 63 Canadians died in the shootdown. The Ukrainian jetliner went down just hours after Iran launched a series of missiles at U.S. targets in Iraq, retaliating for the killing of a top Iranian general. Mike Gracia, Washington.
Ukraine's president said today he expects what he called a full admission of guilt from Iran and more, including the return of victims' bodies, the payment of compensation, and official apologies through diplomatic channels. German Chancellor Angela Merkel is in Moscow for talks with Russian President Vladimir Putin. It was expected they would focus on the Iran crisis. Both Germany and Russia have called for de-escalation following the U.S. targeted killing of Iranian General Qasem Soleimani and Tehran's retaliatory strikes on two military bases in Iraq, which put American lives in jeopardy. From Washington, this is VOA News. Votes are being tallied in Taiwan's presidential and legislative elections. The voting followed months of signs that China is trying to build up its political influence on the island that Beijing claims is a fallen-away Chinese province. 63-year-old Tsai Ing-wen is favored to win re-election for a second term as president. She is known for her tough line on mainland China. Ralph Jennings reports for VOA from Taipei that any Beijing attempt to tilt the elections would have been nothing out of the ordinary.
Voters lined up in thick crowds outside Taiwan's polling stations on Saturday morning in an early sign of strong turnout in a presidential election that will chart the future of the island's relations with China. The government in Beijing considers Taiwan part of its own territory that must eventually unify with China. But Taiwanese said in surveys last year they prefer today's democratic self-rule over unification. Anti-China protests in Hong Kong over the past months raised fear among some Taiwanese voters of what life might be like under rule by Beijing. China has ruled Hong Kong for more than 20 years. Ralph Jennings, VOA News, Taipei.
The U.S. has placed more sanctions on Iran in response to its missile attack on two Iraqi bases which housed American troops, and it threatened further action to weaken Iran's economy unless Tehran changes its behavior. Treasury Secretary Steve Mnuchin at a White House news conference said the new sanctions target Iran's construction, manufacturing, mining, and textile industries. Bushfire conditions on Australia's east coast have eased a bit, and authorities say they expect at least a week of milder weather. That should allow firefighters to improve defenses against the huge blazes still burning. Friday night, winds topping 100 kilometers an hour had whipped up a number of blazes to the emergency warning level. Meanwhile, climate control activists are waging a campaign against Australia's use of fossil fuel, and Prime Minister Scott Morrison is a special target. Phil Mercer reports for VOA from Sydney.
"Sack the Prime Minister," they chanted, as demonstrators turned on Australia's Conservative leader Scott Morrison. He's accused of not taking global warming seriously and of underplaying its role in the bushfire emergency. Protesters believe that fossil fuel-loving politicians have overseen decades of climate destruction. They want the Morrison government to phase out the use of fossil fuels. That's unlikely, given their immense value to the Australian economy. Coal generates much of the nation's electricity and earns billions of dollars through exports to China, India, and other countries.
That was Phil Mercer reporting for VOA from Sydney. More news at voanews.com online. Gene Randall, VOA News. We'll be right back.
ये वॉइस ऑफ अमेरिका है। प्रोग्राम आपकी दुनिया के साथ मैं हूँ असद हसन। सबसे पहले नज़र डालते हैं आज के प्रोग्राम में शामिल मौजूदात पे। क्या अमेरिका ईरान फौजी तसादुम का खतरा टल चुका? बात हम करेंगे डॉक्टर सहर खान से जो क्योटो इंस्टीट्यूट में रिसर्च फेलो हैं, तजियाकार हैं। सेगमेंट अलिफ से ये तक उसमें बात होगी तालीम पे, और आज एक एजुकेशनिस्ट माहिर तालीम हमारे साथ होंगी जो सहूलियात से महरूम बच्चों की तरबियत के लिए रजाकाराना तौर पे काम कर रही हैं। प्रोग्राम सेहत ज़िंदगी है, उसमें गुफ्तगू होगी आयशा खालिद से जो कि माहिर अमूर गज़ाइयात हैं। स्पोर्ट्स के सेगमेंट में आपको मालूम है पाकिस्तान में PSL सीज़न 5 शुरू होने जा रहा है और डिफेंडिंग चैम्पियन है क्वेटा ग्लैडिएटर। सो इस सेगमेंट में हम बात करेंगे क्वेटा ग्लैडिएटर के ओनर और बसाते खुद वेटरन क्रिकेटर नदीम उमर के साथ। इसके अलावा आज के प्रोग्राम में कुछ रिपोर्टें भी शामिल हैं।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है।
जी सामिन, चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब, और इस सेगमेंट में हम बात करेंगे ईरान अमेरिका के कशीदगी पे। गुज़श्त रोज़ डोनाल्ड ट्रंप उनकी तरफ से कौम से खिताब, और जिसमें लोग कुछ वाजे नहीं थे कि क्या होने जा रहा है, लेकिन एक ऐसा फैसला जिसके बाद अब ये तबसरे किए जा रहे हैं कि अमेरिका ने किसी भी फौजी कार्रवाई से गुरेज किया है, और इसको अप्रिशिएट भी किया जा रहा है कि एस्केलेशन के बजाय डी एस्केलेशन की तरफ हालात अगर जाएँ तो ये बेहतर है। अमेरिका ईरान कशीदगी का पस मंज़र आपको मालूम है कि अमरीका ने गुज़श्ता हफ्ते जनरल सुलेमानी जो कि अलकुदस फोर्स के हेड थे ईरानियन फोर्स के, उनको एक एरियल स्ट्राइक में उनको हलाक किया, तो उसके बाद ईरान ने रिटेलिएट करते हुए बुध के रोज़ दो रोज़ कबल उन्होंने इराक के अंदर अमरीका के दो फौजी अड्डों को निशाना बनाया। कम अज़ कम 15 के करीब मिसाइल्स वहाँ पे फायर किए गए, अगरचे कोई जानी माली नुकसान नहीं हुआ, लेकिन ये कहा गया कि अमेरिका के ऊपर 1979 के बाद बराह रास्त ईरान का ये पहला हमला है। तो इस रेफरेंस में तवक्को थी कि शायद सिचुएशन ख़राब हो जाए, लेकिन कल प्रेसिडेंट ट्रंप ने जो जेस्चर शो किया इसके ऊपर हम एनालिसिस हम लेते हैं। डॉक्टर सहर खान हमारे साथ हैं, सीनियर रिसर्च फेलो विद केटो इंस्टीट्यूट। डॉक्टर सहर, बहुत शुक्रिया आपका, आपने भी ज्वाइन किया,
शुक्रिया।
क्या समझा जाए कि फौजी तसादुम के इम्कानात ख़त्म हो गए, महदूद हो गए, या खतरात अब भी बाकी हैं?
मेरे ख्याल में खतरात अभी भी हैं। इवन दो सदर ट्रंप ने अपनी स्पीच में कहा कि ये अमेरिका ने दिखाया ईरान को कि वो बहुत ताकतवर हैं मेजर सुलेमानी को हलाक करके। आई थिंक सदर ट्रंप ने ये भी कहा कि वो जो उनका कैंपेन प्रॉमिस था कि वो अमरीकी ट्रूप्स को निकालेंगे मिडल ईस्ट से और अफगानिस्तान से, कि वो वादा वो अभी भी मुकम्मल हो सकता है। तो आई थिंक सदर ट्रंप के जहन में ये बात है कि उन्होंने जो किया वो सही किया, और वो एस्केलेशन नहीं कर रहे थे, वो ईरान का जवाब दे रहे थे। लेकिन ऑफकोर्स ईरान ने भी हमने देखा है एक दो दिन में अटैक्स किए हैं, क्योंकि मेजर सुलेमानी उनके एक बहुत बड़े मेजर थे, और सिर्फ बहुत बड़े मेजर ही नहीं थे बल्कि ईरानी पब्लिक और ईरानी एडमिनिस्ट्रेशन मेजर सुलेमानी को एक ऐसे देखते थे जैसे वो ईरानी नेशनल सिक्योरिटी इंटरेस्ट के लिए वाइटल हैं, और ऐसे कि वो ईरान को प्रोटेक्ट करें। तो आई थिंक कि अभी भी ये कहना अभी मुनासिब नहीं है कि बिल्कुल ही खतरा जंग ख़त्म हो गए, लेकिन ये एक अच्छी बात है कि बात हो रही है डिप्लोमेसी शुरू करने की, और कम से कम ये बात हो रही है कि दोनों ईरान और अमेरिका जो हैं वो अपने आप को रिस्ट्रेन करें, क्योंकि मेरे ख्याल में कोई भी नहीं एक फुल आउट जंग देखना चाहता
है। तो सहर, बजाहिर लगता है कि अमेरिका ने अभी तक डोनाल्ड ट्रंप और उनकी इंतजामिया ने रिस्ट्रेन शो किया है, खासतौर पर जिस तरह की हाइप क्रिएट हो गई थी, सो इसकी क्या वजूहत हो सकती है? इंटरनल प्रेशर्स हैं, अलाइज की तरफ से रिस्पॉन्स जो है वो कोई ज़्यादा वार्म नहीं था, क्या वजूहत है?
नहीं, मेरे ख्याल में दो चीज़ें, एक तो डेफिनेटली एक इंटरनल प्रेशर तो होता है, लेकिन अगर आप सिर्फ सदर ट्रंप को देखें एक प्रेसिडेंट के लिहाज से, सदर ट्रंप हमेशा से जब भी उन्होंने कैंपेन ट्रेल पे बात की या अभी जितनी भी टर्म अभी हुआ है, उन्होंने हमेशा आप समझें एंटी वॉर की तरफ हो गए, यानी वो जंग शुरू नहीं करना चाहते। उनके ख्याल में जंग जो है वो एक ख़राब चीज़ है, और वो बिजनेस के लिए ख़राब है, वो एक आखिर में एक बिजनेसमैन है, तो वो नहीं चाहते कि जंग शुरू हो। और बल्कि हमेशा उन्होंने जब भी बातचीत की थी जंग के बारे में, उन्होंने हमेशा सारे प्रेजिडेंट्स को क्रिटिसाइज किया था कि ये लोग जंग शुरू करना चाह रहे हैं और ये अमरीकी पैसे ज़ाया कर रहे हैं और अमरीकी इंटरेस्ट को वायलेट कर रहे हैं। तो सदर ट्रंप को अगर ज़ाती तौर पर देखा जाए, मेरे ख्याल में वो ज़रा जंग की तरफ, जंग से हटते हैं। جہاں تک ڈومیسٹک پریشرز ہیں, دیکھیں یہ امریکہ میں یہ الیکشن ایئر ہے اور بہت ریسرچ ہمیں دکھاتی ہے کہ جب بھی کوئی نیشنل سیکیورٹی کرائسس ہوتا ہے پبلک جو ہے وہ جو صدر ہوتے ہیں ان کے پیچھے ذرا ریلی کرتا ہے رائٹ, اور وہ دیکھتے ہیں کہ یہ ہمیں ہماری حفاظت کر رہے ہیں, ہمارے نیشنل سیکیورٹی انٹرسٹ کو پروٹیکٹ کر رہے ہیں. تو میرے خیال میں تھوڑا سا یہ چل رہا ہے کیونکہ صدر ٹرمپ خاص طور پہ امپیچمنٹ کی وجہ سے آئی تھنک ان کی بیس جو ہے وہ ذرا کمزور ہو گئی ہے اور وہ چاہتے ہیں آف کورس کہ وہ دوبارہ الیکشن جیتیں. تو آئی تھنک یہ کہنا ایران جو ہے میرے خیال میں جیسے ایزی ٹارگیٹ ہے, بہت ہم پچھلے دو ڈیکیڈ سے دیکھ رہے ہیں کہ ایران جو ہے وہ یو نو ایران اور امریکہ کی جیسے ایک یو نو رائیولری ہے, یا امریکہ خاص طور پہ ایران کو جو ہے ایک ویلن کے طور پہ دیکھتا ہے. تو ان اے وے اٹس این ایزی ٹارگیٹ. تو آئی ڈیفینیٹلی ڈومیسٹک پریشر تو ہیں, انٹرنیشنل پریشر
پلیز. ہاں انٹرنیشنل پریشر یا انٹرنیشنل الائنس جو ہے یا الائنس کس حد تک اس معاملے پہ ساتھ کھڑے تھے اگر امریکہ کسی ملٹری ایسکلیشن کی طرف جاتا.
دیکھیے میری یہ ذاتی رائے ہے کہ میرے خیال میں جو امریکی ایلائز ہیں وہ ذرا امریکہ سے تھک گئے ہیں, کیونکہ امریکہ جو ہے خاص طور پہ صدر ٹرمپ کے ایڈمنسٹریشن کے نیچے وہ ایک بہت خراب ایلائے کے طور پہ سامنے آئے ہیں. اور ایلائز بھی جو ہیں دیکھیں جنگ ایک ایسی چیز ہے جو صرف امریکہ کو ہی نہیں افیکٹ کرتی ہے, جس ملک کو انویڈ کیا ہے عراق فار ایگزامپل اس کو بھی افیکٹ صرف نہیں کرتا, پورے ریجن پہ افیکٹ ہوتا ہے. اگر ہم دیکھیں پچھلے 20 سال سے مڈل ایسٹ میں کیا ہوا ہے, ڈسپلیسمنٹ ایشوز ہیں, ریفیوجی ایشوز ہیں, اکنامک ایشوز ہیں, اب جوہری ہتھیاروں کی بات چیت ہو رہی ہے, یہ سب ملا کے تو جتنے بھی ایلائز ہیں امریکہ کی وہ بھی ادھر سے تھک گئے ہیں. آئی تھنک مین بات یہ ہے کہ فی الحال صدر ٹرمپ کے ایڈمنسٹریشن کے نیچے آئی تھنک ایلائز جو ہیں وہ ذرا
اور دوسرا شہر ایک کیا یہ بھی وجہ ہو سکتی ہے کہ ایک بڑا معاہدہ ہوا چھ عالمی طاقتوں کے ساتھ پریزیڈنٹ اوباما کی ایڈمنسٹریشن میں, امریکہ بھی اس کا حصہ تھا. سو جو باقی یورپین پاورز ہیں جو امریکہ کی الائز بھی ہیں, سو وہ اپنے آپ کو وہیں رکھنا چاہتی ہیں. ایران کے ساتھ ان کے مفادات بھی ہیں ایران کے ساتھ, اور ایون ایران کے ساتھ جو الائی کرتے ہیں رشیا, وہاں پہ انرجی کی ضروریات بھی ہیں ان کی, تو وہ نہیں چاہتے کہ خطوں کی سطح کے اوپر ایک اور کسی بڑے تنازع کا حصہ بنا جائے, اور وہ اپنے انٹرسٹ کو دیکھ رہے ہیں. اور دوسرا یہ کہ جو انٹرنیشنلی گلوبلی دیکھا جا رہا ہے کہ کوئی ایک اکنامک میل ڈاؤن آ سکتا ہے, ریسیشن آ سکتا ہے, تو ان چیزوں کو دیکھتے ہوئے وہ بھی اپنی کیلکولیشنز میں ہوں.
یا بالکل صحیح کہہ رہے ہیں. دیکھیں جو ریسیشن ہم نے 2008 میں دیکھا تھا وہ بہت خراب ریسیشن تھا, جس کی وجہ سے ابھی بھی لوگ ریکور ہو رہے ہیں. امریکہ میں غربت بہت زیادہ ہے اور یہ اس ریسیشن کی وجہ سے ہی ہے. اینڈ آپ کہہ سکتے ہیں امریکہ دنیا کا آلموسٹ ون آف دا موسٹ پاورفل کنٹریز, ون آف دا موسٹ پاورفل اکانمی ہے. تو ڈیفینیٹلی آئی تھنک انٹرنیشنلی ایک اکنامک ریسیشن کا جیسے خوف ہے. اور پھر آف کورس ایران جو ہے, ایران یو نو ایک بہت ڈیولپڈ ملک ہے اور وہ چاہتے ہیں کہ ان کے خارجہ تعلقات بڑھیں. انہوں نے ڈیکیڈ سے سینکشنز ان کے اوپر تھیں, ان کی اکانومی ویک ہوئی, اب فائنلی ان کی اکانومی تھوڑی سی بہتر ہو رہی ہے. تو میرے خیال میں بالکل انٹرنیشنلی کوئی بھی نہیں چاہتا کہ ایران کے ساتھ جنگ ہو, خاص طور پہ کیونکہ عراق کے اتنے حالات خراب ہیں اور سیریا میں بھی جنگ چلی جا رہی ہے. اگر ایران میں جنگ ہوئی تو اس کے جو فال آؤٹ ہے بہت ہی خراب ہوگا.
اگر ملٹری ایکسپرٹیز کی بات کریں, آف کورس امریکہ کا بارے میں یہ کہا جاتا ہے کہ اس کی فوجی طاقت کا حتیٰ کہ موازنہ بھی ممکن نہیں, موازنہ بھی درست نہ ہوگا ایران کے ساتھ, حتیٰ کہ بڑی طاقتوں کے ساتھ. لیکن ایران نے جس طرح سے اسٹرائک کیا اس میں ایکوریسی بہرحال ہے, بھلے یہ کہا جا رہا ہے کہ وہ انٹینشنلی یہ کوشش کی گئی ہے کہ امریکہ کا کوئی جانی نقصان نہ ہو, لیکن جو ایکوریسی ہے اسٹرائکس کی اس کے بارے میں ملٹری ایکسپرٹس کیا کہہ رہے ہیں ایران کی کیپیبلٹی کے بارے میں؟
ڈیفینیٹلی آئی تھنک ایران نے اپنے اسٹرائک سے دو چیزیں دکھائی ہیں کہ فرسٹ آف آل کہ جو ان کے پاس بھی ہے ٹیکنالوجی, جس کو کہتے ہیں پریسیشن اسٹرائکس کی ٹیکنالوجی ان کے پاس ہے. اور دوسرا آئی تھنک ایران نے یہ دکھایا کہ اگر امریکہ سمبولک اٹیکس کر سکتے ہیں تو ایران بھی سمبولک اٹیکس کر سکتا ہے. ایران یہ دکھانا چاہتا ہے کہ وہ ایک اریشنل ممالک نہیں ہے, یعنی وہ بھی بہت کیئرفلی سوچتے ہیں, ان کی بھی ایک اسٹریٹجی ہے. اینڈ اگر امریکہ نے ان کے ایک میجر کو ایسا ہلاک کیا ہے تو وہ امریکی میجرز کو بھی ایسے کر سکتے ہیں. انہوں نے ابھی کیا نہیں ہے, لیکن ان کے پاس یہ ٹیکنالوجی ہے. تو آئی تھنک ڈیفینیٹلی یہ ایران جو ہے امریکہ کو دکھانا چاہ رہا ہے کہ آپ تو ہو طاقتور لیکن ہم بھی طاقتور ہیں. تو یہ بہت بڑا آئی تھنک بہت بڑا سگنل ہے, اور ایک ایسا سگنل ہے جو آئی تھنک اب دونوں امریکہ اور ایران کو کوشش کرنا چاہ رہے ہیں کہ ایک بات آگے نہیں بڑھنی چاہیے, کیونکہ اگر بات آگے بڑھی تو صرف بہت زیادہ حالات تو خراب ہو جائیں گے لیکن بہت زیادہ انسنٹ سویلینز بھی مارے جائیں گے فور نو ریزن. بلا وجہ جنگ شروع کرنا میرے خاص طور پہ
پورا ریجن آف کورس اس کے اندر لپیٹ میں آتا ہے. باقی دنیا بھی تو سیر خان, اب یہ بتائیں کہ پریزیڈنٹ ٹرمپ نے بہرحال یہ ہنٹ کیا کہ ہم ایک تو میری صدارت کے دوران امریکہ جو تہران ہے وہ نیوکلیئر ویپنز نہیں بنا سکتا, ایک بات, ہم مزید سینکشنز لگائیں گے. سو ایران کے اوپر تو آلریڈی غیر معمولی سینکشنز ہیں, مزید سینکشنز کی نوعیت کیا ہو سکتی ہے اور وہ کس حد تک باقی جو اسٹیک ہولڈرز ہیں ان کے اوپر آبلیگیشنز ہوگی کہ اس کو وہ تعمیل کریں, اس کو فالو کریں؟
دیکھیے, سینکشنز جو ہے میرے خیال میں کمپلیٹلی یوز لیس چیز ہے, کیونکہ سینکشنز ہمیں بار بار دکھاتی ہے کہ جس ملک کے اوپر سینکشنز ڈالے جاتے ہیں بے شک ان کو تکلیف ہوتی ہے لیکن ان کی بیہیویئر میں کوئی چینج نہیں ہوتا ہے. تو اگر دنیا چاہتی ہے, خاص طور پر اگر امریکہ چاہتی ہے کہ ایران جو ہے چوری ہتھیار نہ بنائے, ان کے اوپر سینکشنز ڈالنا میکس نو سینس, کیونکہ میرے خیال میں ایران پھر اور کوشش کرے گا کہ اس کے پاس نیوکلیئر ویپنز ہوں, کیونکہ ان کے ذہن میں یہ ہوگا کہ اگر ان کے پاس اس طرح کے ہتھیار ہیں تو پھر وہ ایسے طاقتور ہو جائیں گے کہ ان کے اوپر سینکشنز کبھی ڈالے نہیں جا سکتے. اب ایک اگریمنٹ تھا جے سی پی او اے جو اوباما ایڈمنسٹریشن کے نیچے ہوا تھا, اور وہ اگریمنٹ بالکل ٹھیک ٹھاک چل رہا تھا. ایران اس کے بارے میں ابائڈ کر رہا تھا, یورپین ممالک بھی اس کو فالو کر رہے تھے, امریکہ بھی اس کو فالو کر رہے تھے. ٹرمپ, صدر ٹرمپ کے ذہن میں یہ تھا کہ صدر ٹرمپ, صدر اوباما نے غلطی کی ہے, تو یہ جو ڈیل ختم ہوئی ہے ایران کے ساتھ, یہ ایران کی وجہ سے ختم نہیں ہوئی تھی, یہ اس وجہ سے ختم ہوئی کیونکہ صدر ٹرمپ نہیں چاہتے تھے کہ یہ ڈیل ہو. تو آف کورس اب مسئلہ یہ ہے کہ صرف یہ ڈیل ہی نہیں ختم ہوئی بلکہ کہ اگر لیٹر آن اگر کوئی اور ڈیل آگے بڑھی امریکہ کی طرف سے تو ایران کہے گا کہ ہم آپ کے ساتھ ڈیل کیوں کریں, کیونکہ جب ہم ڈیل کر رہے تھے اور ہم اس کو فالو کر رہے تھے آپ نے بلکہ صرف پیچھے ہی نہیں ہٹے, آپ نے اس ڈیل کو ہی ختم کر دیا اور یو نو ہماری اسٹریٹجی میں مسئلہ ہوا. تو آئی تھنک سب سے بڑا پرابلم امریکہ کا یہ ہے کہ انہوں نے مکس سگنلس دیے ہیں, اور انہوں نے صرف ایران کو ہی نہیں بلکہ اپنے ایلائز کو بھی دکھایا ہے کہ ان کے اوپر بھروسہ نہیں کیا جا.
سہر خان, آخری بات کہ ایک تو یہ کہ ڈاؤن دا روڈ اب آگے آپ کیا دیکھتی ہیں, کیا ڈیولپمنٹس ہو سکتی ہیں, ایران کتنا ریسپانسبلی بیہیو کرے گا, اور دوسری بات, عام طور پہ یہ بھی دیکھا گیا ہے دنیا میں جب کانفلکٹس ہوتے ہیں سو دو طاقتیں ہیں, اگر ایک ہائپ تک پہنچنے کے بعد جب نیچے آتی ہیں تو پھر ان کے درمیان کولیبریشن یا ایون مل بیٹھنے کے امکانات بھی بڑھ جاتے ہیں. سو پریزیڈنٹ ٹرمپ جیسے کہا کرتے ہیں کہ وہ پیس ڈیل ضرور چاہتے ہیں ایران کے جوہری پلانس کے اوپر لیکن اپنے انداز سے, سو کیا یہ ممکن ہے کہ انٹرنیشنل میڈیٹرز کی مدد سے ایران اور امریکہ مل کے کسی نئے معاہدے کی طرف جائیں؟
دیکھیں, میں کہہ کہوں گی امید پہ دنیا قائم ہے, تو آئی ہوپ کہ یہ واقعی یہ کیس ہو کہ بے شک ہائپ اتنی بڑی ہے لیکن پھر دونوں ممالک بیٹھیں اور نیگوشیشنز کریں اور ڈپلومسی اور امن کی طرف جائیں, تو ڈیفینیٹلی میرے خیال میں یہ ہو سکتا ہے. لیکن آئی تھنک یہ بھی بہت ذہن میں ہمیں بات رکھنی چاہیے کہ خاص طور پہ صدر ٹرمپ کے لیے الیکشن ایئر ہے, تو وہ ایران سے جنگ جو ہے ان کے لیے ایک سیکنڈ پرائیورٹی ہے, ان کے لیے پہلی پرائیورٹی ہے کہ وہ الیکشن کو جیتیں. اینڈ اگر ان کے ایڈوائزرز نے ان کو یہ ایڈوائز کیا کہ ایک جنگ شروع کرنا ان کے لیے بہتر ہوگا, میرے خیال میں وہ کوشش کریں گے یہ جنگ شروع. تو آئی تھنک یو نو آپ دونوں طرف سے آرگیو کر سکتے ہیں, لیکن ہوپ فلی خاص طور پہ صدر ٹرمپ کی جو اپنی انسٹنکٹ ہیں وہ ہمیشہ یہ کہتے ہیں کہ جنگ جو ہے وہ بزنس کے لیے خراب ہے, جنگ ایکسپینسو ہے, اوپر سے انہوں نے اپنی پچھلی کیمپین ٹریل پہ بھی ہمیشہ ذکر کیا کہ امریکہ نے اتنے پیسے ضائع کیے ہیں, اتنی جانیں ضائع ہوئی ہیں افغانستان میں اور عراق میں جس سے کوئی امریکہ کو فائدہ نہیں ہوا ہے. تو آئی ہوپ کہ وہ اپنے پرانے ریٹرک کو دیکھیں اور اس پہ عمل کریں اور پھر ایران کے ساتھ امن مذاکرات شروع کریں.
اگرچہ سہر خان میں نے کہا تھا کہ آخری سوال ہے, لیکن ایک سوال میں ضرور اس ریجن کے پس منظر میں پوچھنا چاہوں گا, پاکستان اور اس خطے کے لیے کتنا بہتر ہوا ہے کہ بظاہر سچویشن جو ہے وہ کشیدگی میں کمی کی طرف گئی ہے اور کوئی بڑا فوجی مارکا یا فوجی تناؤ جو ہے یا فوجی تصادم اس طرف بات نہیں گئی, تو پاکستان کے نقطۂ نظر سے کتنی بہتر بات ہے, کیونکہ اس ریجن میں پاکستان کی اہمیت دیکھتے ہوئے, ایران کے ساتھ بھی اس کی بارڈرز ہیں, امریکہ کے ساتھ اچھے تعلقات ہیں, تو پاکستان جیسے ملکوں کے لیے کتنا بہتر ہوا ہے؟
جی پاکستان جیسے ملکوں کے لیے تو بہت بہتر ہے کہ جنگ شروع نہ ہو, اور بلکہ میں یہ بھی کہوں گی کہ پاکستان جیسے ملک جو ہیں ان کی بہتری میں یہ ہے کہ وہ ابھی خاموشی اختیار کریں, کیونکہ اگر انہوں نے کوئی سائڈ لینی شروع کر دی تو پھر یہ ابھی ایران اور امریکہ جو ہیں یہ جیسے آپ سمجھیں گرم ہوئے ہیں, تو یہ ایک ایک پروووکیشن کے طور پہ استعمال کی جائے گی. تو پاکستان خاص طور پہ ایک بہت یونیک پوزیشن ہے, اس کے تعلقات امریکہ سے بھی اچھے برے ڈپینڈ کرتا ہے دن پہ, لیکن فور دا موسٹ پارٹ فی الحال بہتر ہیں, اینڈ ابھی ایران کے ساتھ بھی تعلقات اچھے ہیں. تو پاکستان میرے خیال میں پاکستان جو ہے اس کو بھی خاموش رہنا چاہیے, اس کو ذرا دیکھنا چاہیے کہ حالات کیسے بڑھیں, اور خاص طور پہ اگر امن مذاکرات کی بات شروع ہوئی تو پھر اس پہ ضرور کمنٹ کریں کہ یہ ایک اچھی ڈیولپمنٹ ہے, یہ ایک اچھی بات ہے, ہم چاہتے ہیں کہ دونوں ممالک کے درمیان امن ہو. تو آئی تھنک پاکستان کو بھی بہت کوشش ہونا چاہیے, کیونکہ آف کورس اگر ایران میں جنگ ہوئی پاکستان پہ اس پہ بہت اثر ہوگا, اینڈ یہ تو ہم دیکھ ہی رہے ہیں کہ افغانستان میں جنگ کا اثر پاکستان پہ کیا ہوا ہے, تو پاکستان کے لیے بھی بہت خراب بات ہوگی. تو ریجنلی بہت ضروری ہے کہ جنگ شروع نہ ہو, اینڈ ہوپ فلی صدر ٹرمپ بھی جو ہیں وہ اس بات کا خیال رکھیں گے. اب یہ میں ضرور کہوں گی صدر ٹرمپ بہت ہی انپرڈکٹیبل ہیں, اینڈ عام طور پہ آئی تھنک یہ ایک بہت بڑا مسئلہ ہو رہا ہے کہ وہ مکس سگنلز دیتے ہیں. ایک طرف تو وہ یہ کہیں گے کہ بھائی میں ٹروپس کو نکال رہا ہوں افغانستان سے اور سیریا سے اور عراق سے, اور پھر اب ہم دیکھ رہے ہیں کہ وہ ٹروپس امریکی ٹروپس کو واپس ڈالنا چاہ رہے ہیں عراق میں. تو بہت زیادہ کنفلکٹنگ انفارمیشن ہے, آپ پینٹاگون سے بھی کسی سے بھی بات کریں سب لوگ کنفیوزڈ ہیں, امریکہ کے اندر اور امریکہ کے باہر خاص طور پہ. تو آئی تھنک فی الحال سب کو کوشش یہ کرنی چاہیے کہ وہ امریکہ اور ایران کو ذرا ٹھنڈا کرنے کی کوشش کریں, کیونکہ جنگ الٹیمیٹلی کسی کے لیے بھی فائدہ مند نہیں.
بہت شکریہ ڈاکٹر زہر خان, سینئر ریسرچ فیلو ود کیٹو انسٹیٹیوٹ, آپ نے ہمیں جوائن کیا, ہمارے لیے آپ نے وقت نکالا, آپ کا بہت شکریہ.
شکریہ بہت بہت.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں. وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
پروگرام آپ کی دنیا میں اب آپ کا ایک بار پھر خیر مقدم, میں ہوں اسد حسن, اور پروگرام کا ہمارا یہ سیگمنٹ الف سے یہ تک آپ کو معلوم ہے کہ تعلیم سے متعلق ہے, اور تعلیم سے متعلق جو ایشوز ہیں ان کو ہم زیر بحث لاتے ہیں. آج ہم اس سیگمنٹ میں آپ کی ملاقات کرا رہے ہیں ایک ایجوکیشنسٹ سے, جو ایک بڑے جو پرائیویٹ اسکول چین ہے اس میں بطور ڈین کام کر رہی ہیں, لیکن وہ پرائیویٹلی اپنی ذاتی پاکٹ سے جو انڈر پریولیجڈ بچے ہیں, یعنی ایسے بچے جن کو بہت ساری سہولیات حاصل نہیں ہیں, جو ایک کہنا چاہیے کہ کھاتے پیتے گھرانے کے بچوں کو حاصل ہو سکتی ہیں, سو ان کے لیے وہ کام کرتی ہیں, ان کے ساتھ وہ انگیج کرتی ہیں, ان کی مینٹل گرومنگ, ان کی ہیلتھ کے بارے میں بھی وہ کانشیس ہیں, اور ان کی ہیلتھ اینڈ ایجوکیشن, تربیت, دونوں پہ ان کا فوکس ہے. اور دوسرا جو ریفرنس ہے ان سے آج بات کا, وہ پیرنٹس ٹیچرز میٹنگ ناملی ہوتی ہے, لیکن یہ پیرنٹس اویئرنیس میٹنگ کے نام سے ان کے پیرنٹس کے ساتھ بھی انٹریکٹ کرتی ہیں. سو پیرنٹس کے لیے کیا کچھ ضروری ہوتا ہے, اپنے بچوں کی تعلیم اور تربیت کے پس منظر میں کیا کچھ کرنا ہوتا ہے, یہ بھی ہم جانیں گے ہمارے ساتھ جو آج ہماری گیسٹ ہیں صبغت اللہ. بہت شکریہ صبغت اللہ, آپ نے ہمیں جوائن کیا.
جی
السلام علیکم. جی وعلیکم السلام. سو صبغت, میں نے کچھ تو انٹروڈکشن میں بتایا ہے, آپ بتائیے گا کہ آپ کس طرح سے انگیج کرتی ہیں, اور جب آپ انڈر پریولیجڈ بچوں سے ملتی ہیں تو آپ کے ذہن میں سب سے بڑا سوال کیا ہوتا ہے کہ ان بچوں کے لیے کیا کرنے کی ضرورت ہے؟
جی بہت شکریہ سر. ایکچولی ایسا ہے کہ میں نے ڈفرینٹ ڈومینس کے ساتھ مل کر کام کیا, ڈفرینٹ انسٹیٹیوشنس کے ساتھ کام کیا, بہت سارے این جی اوز کے ساتھ بھی جو ہے میرا انٹریکشن رہتا ہے. بٹ دا تھنگ از دس کہ میں نے جو چیز محسوس کی ہے وہ یہ ہے کہ ہم لوگ بہت سارے این جی اوز اور جتنی بھی ویلفیئر وغیرہ یا آرگنائزیشن ہیں, وہ ان کی ایک اپنی اسیس ہے شاید. بہت سارے بچے یا بہت ساری لوکیلٹیز یا بہت لوگ ایسے ہیں جن کی طرف جو ہماری سراؤنڈنگس میں ہوتے ہیں, بٹ ان کو کوئی اس طرح سے لک آفٹر نہیں کر رہا ہوتا. کھانا کھانا یا صرف ایک اسکول میں جانا ہی یہاں پر آ کر بات ختم نہیں ہو جاتی ہے. سب سے زیادہ ضرورت یہ ہوتی ہے کہ بچوں کو ایکسپوئر دینا, انہیں اپرچونیٹیز پرووائڈ کرنا اور ان کو جو ہے ان کے مائنڈ سیٹ بنانا.
Exactly.
بس میرے بڑے میرے بڑے عرصے سے جو ہے میرے دل میں یہ چیز بہت چل رہی تھی. پھر بس میں نے ایک دفعہ ایک گیٹ ٹوگیدر کیا اور ڈفرینٹ مطلب ڈومین کے لوگوں کے ساتھ بات کی, تو بس ایک شخص نے ایک بات کر دی کہ ہمیں یہ بتائیں کہ ہم یہ کریں گے تو ہم کیا ارن کریں گے. تو مجھے اس وقت پھر ایک چیز کا یہ میں نے مطلب احساس مجھے ہوا اور میں نے ان سے بات کی کہ اگر ہم مہینے میں 30 دن کام کرتے ہیں, 29 دن ہم ارن کر لیں, تو ایک دن ہم اگر اپنے رب کی دیجیے.
جی ہاں صحیح 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 کہہ رہی ہیں آپ, کنٹینیو رکھیے کہ ایک دن کم از کم کمپنسیٹ کر دیا جائے. اور یہ ساتھ ساتھ ہم آواز کرتے چلیں کہ یہاں پہ بھی امریکہ جیسے ملکوں میں, ترقی یافتہ ملکوں کے اندر بھی یہ والنٹیئرز جاب جو ہے اس کو بہت انکریج کیا جاتا ہے. باقاعدہ ایک سسٹم ہے اور اس کا ایڈوانٹیج بھی ہوتا ہے لوگوں کو والنٹیئر سروسز کا, ان کے سی وی میں وہ چیزیں ایڈ اپ ہوتی ہیں اور یہ بہت کام رہتا ہے. سو آپ جو کہ موٹیویشنل اسپیکر بھی ہیں, ٹریننگ سیشنز بھی دیتی ہیں, تو آپ نے جو کہا نا بچوں کے لیے ایون اگر آپ کچھ نہیں کر سکتے تو صرف ٹائم اسپینڈ کرنا, ایک جملہ بھی پوری کریکٹر بلڈنگ میں ان کی کردار سازی میں بہت مددگار ہو سکتا ہے. سو اس ریفرنس میں آپ کا فوکس ہوتا ہے کہ ان کا مورال آپ ہائی رکھیں.
جی ایسا ہے, لائک میں نے اب تک تقریباً 5 جو چیپٹرس ہیں وہ میں نے کر لیے ہیں اور ان چیپٹرس میں ڈفرینٹ ایکٹیویٹیز ہوتی ہیں جو کہ سم ٹائمز ان کی ایڈیبلز کے لیے ہوتی ہیں, مطلب ان کے ساتھ مل کر یعنی ناشتہ ایک وہ میں نے ارینج کیا. پھر میں نے اسٹوری ٹیلنگ, کیونکہ سب سے پہلا جو میرا سیشن تھا وہ میں نے اسٹوری ٹیلنگ کے ساتھ اسٹارٹ کیا, کیونکہ بالکل اب جو ہے ریڈنگ کا جو کانسیپٹ ہے وہ ختم ہو چکا ہے.
صحیح.
اب بالکل وہ گیجٹس اور ٹیکنالوجیز کی باتیں چل رہی ہوتی ہیں,
لیکن جن بچوں کی ہم بات کر رہے ہیں تو وہ ان کے پاس تو یہ اتنے گیجٹس نہیں ہوں گے.
بالکل ان کے پاس وہ گیجٹس تو نہیں ہیں, ٹھیک ہے, بٹ جو ہے ہمارا ایک مائنڈ سیٹ وہ بن چکا ہے نا کہ وہ بچے ان کے پاس نہ تو وہ گیجٹس ہیں نہ ہی کوئی ریسورس ہے کہ کوئی پراپر ان کو, اگر اسکولس کی بھی بات ہوتی ہے تو سوری ٹو سے اب ایک راٹ لرننگ کرامنگ کا ایک دور چل رہا ہے, نمبر گیم چل پڑی ہے جس میں بچے صرف کرامنگ کرتے ہیں اور جو ہے اور پھر نمبر لے رہے ہوتے ہیں. لیکن سائڈ بائی سائڈ بینگ این ایجوکیشنسٹ, ایکچولی آئی ایم ارلی چائلڈہڈ ایکسپرٹ, تو مجھے جو سب سے بہتر جو چیز لگتی ہے کہ جس وقت ہم بچے کی سب سے زیادہ ضرورت جو ہے نا وہ انسانیت کی تربیت کی ہے, جس وقت تک ایک بہترین انسان نہیں بنتا نا کوئی بھی تعلیم اس کے لیے شاید اس طرح سے اثر انداز نہیں ہو سکتی ہے. اور میں نے اپنی زندگی میں چیز ایکسپیرئنس کی ہے وہ یہ کہ کوئی دولت اور ایجوکیشن ایک وقت کے ساتھ جا کر آپ کو گروم کرتی, لیکن اس طرح سے آپ کو گروم نہیں کرتی. جو اصل چیز ہے وہ انوائرمنٹ ہوتا ہے جس میں بچہ براٹ اپ کرتا ہے.
صحیح. بالکل.
تو ان سب چیزوں کو انٹیگریٹ کرتے ہوئے ہی میں نے جس طرح سے میں اپنی ایکٹیویٹیز کرواتی ہوں اسی طرح سائڈ بائی سائڈ لائک جہاں پر بھی موقع ملتا ہے اور ڈفرینٹ ایکٹیویٹیز میں کرواتی ہوں اپنے اسکول.
انگیج کیسے کرتے ہیں آپ, آپ کے ساتھ ٹیم ہے, بس گلی ملے کے بچوں کو اکٹھی کر لیتی ہیں, باقاعدہ کوآرڈینیٹڈ ایفرٹس ہے اور اسٹوری ٹیلنگ میں فوکس کس چیز کے اوپر ہوتا ہے؟
اوکے فائن. اسٹوری ٹیلنگ میں دیکھیں یہ ایک بڑی بات یہ ہے کہ آپ کو یاد ہوگا 1400 سال پہلے نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے جب اپنا انداز تدریس جو ہے طریقہ تدریس جب اسٹارٹ کیا تھا نا, تو ہم بچپن میں ایک چیز پڑھتے ہوتے تھے اپنی بکس میں بھی پڑھتے تھے, آپ نے بھی پڑھا ہوگا کہ جب نبی پاک صلی اللہ علیہ وآلہ وسلم خطبہ دیتے تھے یا جو ہے خطاب کرتے تھے تو صحابہ کرام گویا ایسے ہو جاتے تھے جیسے ان کے سروں پر فرنگے بیٹھے ہیں. تو اصل میں نہ تو وہ اس وقت وہ پرندے ہوتے تھے اور نہ وہ چیز, ان کا اندازے طریقہ تدریس بھی ایک اس طرح سے ہوتا تھا کہ وہ کہانی کی صورت میں جو ہے سمجھاتے تھے تاکہ چیزیں اچھی طرح سے سمجھ میں آ جائیں. اسی طرح آپ دیکھ لیں کہ ہمارا ہمارے اوپر جو ہماری الہامی کتاب ہے قرآن پاک, اس کے اندر بھی ہمیں مختلف قصوں کی طرح کہانیوں کی طرح ہمیں چیزوں کو واقعات کی طرح ہمیں بتایا گیا سمجھایا گیا.
یعنی ایک پرانا میتھڈ ہے کہانی کا لوگوں کو تربیت دینے کے لیے اور استعمال ہوتا آیا ہے جب سے بنی نوع انسان اس زمین پہ موجود ہے. سوین صبغت اللہ ہمارے ساتھ ہیں, ایجوکیشنسٹ ہیں, ایک بڑی اسکول چین کے ساتھ بطور ڈین کام کر رہی ہیں لیکن اپنے پرائیویٹ کام میں بالخصوص انڈر پریولیج بچوں کے لیے کام کرتی ہیں, اور ان کا ایک فیس بک پیج ہے صبغت اللہ کے بچے. سو بہت انٹرسٹنگ ہے, آف کورس یہ نام بھی اپنی طرف کیچ کرتا ہے, اپیل کرتا ہے, اور یہی وجہ ہے کہ اس وقت صبغت اللہ ہمارے ساتھ ہیں آج کے سیگمنٹ کے اندر. صبغت, ایک تو بچوں کے ساتھ ڈائریکٹ انٹریکشن ہو گیا, دوسرا آپ نے بتایا پیرنٹس کے ساتھ کہ آپ نے پیرنٹس ٹیچرز میٹنگ کی بجائے اس کو پیرنٹس اویئرنیس کا نام دیا ہے. میں اپنے لسنرز کو یہ بتاتا چلوں کہ یہاں امریکہ کے اندر بچوں کی تربیت, حتیٰ کہ بچوں کی جو ایکٹیویٹی اسکول کے اندر ہوتی ہیں, وہاں بھی جو چھوٹی چھوٹی چیزیں اگر معمول سے ہٹ گئے ہیں تو بچوں کو ان کا ساتھ ساتھ پتہ ہوتا ہے کہ ہو کیا رہا ہے. پیرنٹس کو بتایا جاتا ہے, ٹیکسٹ میسیجز, ای میلز, ٹیلی فون کالز اور تواتر سے جو میٹنگز ہوتی ہیں اس کے بارے میں پیرنٹس جو ہیں وہ مکمل طور پہ آگاہ ہوتے ہیں. سو یہ بتائیے گا کہ صبغت اللہ, کہ آپ پیرنٹس ٹیچرز میٹنگ کو پیرنٹس اویئرنیس میٹنگ کہتی ہیں, کیا تھیم ہے آپ کے پیش نظر, اور پیرنٹس کا ایجوکیٹ ہونا کیوں ضروری ہے, اور آپ کی میتھڈالوجی کیا ہے؟
جی تھینک یو سر. ایکچولی ایسا ہے کہ شروع سے ہی اب مطلب بچپن سے سب یہی سنتے کہ بی ٹی ایم چل رہا ہے جس میں پیرنٹس ٹیچر میٹنگ ہوتی ہے, اور بہت سارے معاملات کے بچے کا یہ بچے نے یہ کیا یا بچے کے نمبرز پر یا اس طرح کی شکوے شکایت اور یہ چیزیں چل رہی ہوتی ہیں. جب سے جو میں نے یہ ساری چیزیں دیکھی اور میں نے بی اے ایم اسٹارٹ کروا دیا پیرنٹس اویئرنیس میٹنگ, کیونکہ میں سمجھتی ہوں اٹس لائک اے ٹرائنگل, جب تک یہ تینوں ایجز جو ہے مینجمنٹ, بچہ اور پیرنٹس, جب تک یہ تینوں ایک ایٹ اے ٹائم جو ہے ٹیچنگ میتھڈالوجیز یا جو فردر ہم کریکولم چلا رہے ہیں یا ہم کو کریکولم ایکٹیویٹیز کر رہے ہیں بیہیویئر کے اوپر, مینرزم کے اوپر, جس وقت تک ہم پیرنٹس کو نہیں ان کو بھی ساتھ اویئر نہیں کریں گے نا, ہم وہ چیزوں کو امپلیمنٹ نہیں کر سکتے. کیونکہ جس وقت ہم جو ہے اگر وہ چیز مارننگ میں بچہ اپنے اسکول فیملیز میں سیکھ رہا ہوتا ہے, اگر وہ چیز ریپیڈلی جو ہے گھر میں جا کر بچہ اس کو پرفارم نہیں کرے گا, تو وہ چیز وہ انوائرمنٹ جو ہے وہ ایک تو وہ میچ نہیں کرتا, دوسرا پیرنٹس کے لیے یہ چیز جاننا بہت ضروری ہے کہ جو ہے مطلب ہم نے سب سے پہلے بچے کی گرومنگ کے پوائنٹ آف ویو سے جب اگر ہم بات کرتے ہیں یا ہم اپنی کریکولم کو لے کر بات کرتے ہیں, تو جب تک پیرنٹس اویئر نہیں ہوں گے ان چیزوں سے, وہ ان چیزوں کو جو ہے نہ تو وہ بچے کو سپورٹ کر پائیں گے, اور نہ ہی جو ہے نا ہم جو مینجمنٹ ہے وہ خود ہی طرح اس کے اوپر جو ہے اثر انداز ہو سکتی ہے. اور جس وقت سے یہ پی اے ایم ہم نے اسٹارٹ کروائی ہے, پیرنٹس کے کاؤنسلنگ کے سیشنز کروائے, اس میں سب سے پہلی چیز سب سے زیادہ جو ہے بہیویئرزم کے اوپر اور انٹونیشن, لائک جو ہم اپنی پچ ساؤنڈ اور جو ہے کمیونیکیشن, ان سب چیزوں کی جو ہے سائڈ بائی سائڈ ان کو گائڈ لائن دیتے ہیں, ان کو کمیونیکیٹ کرتے ہیں, کیونکہ جو ہمارا لہجہ ہے, جو ہمارا کمیونیکیشن اسٹائل ہے, اگر ہم اس کو ہی اپنے کنٹرول میں کر لیں تو بہت سارے معاملات جو ہیں وہ ہمارے حل ہو جاتے ہیں. نو ون نوز اور انٹینشن کہ ہم دل میں کیا سوچیں, اصل ہمارا لب و لہجہ ہی ہمارے میسج
کو, اگر ہم یہاں پہ کہنا بولینگ ہے بچے کو مختلف طرح سے, ایون اونچی آواز سے وہ ڈر جاتا ہے, خوف زدہ ہوتا ہے, اور یہاں پہ تو بہت بڑا کرائم ہے انفارچونیٹلی, اتنی سینسٹائزیشن جو ہے پاکستانی سوسائٹی میں نہیں ہے جو کہ ہونی چاہیے اسکول کے اندر بھی اور گھروں کے اندر بھی, جب بچوں کی تربیت سازی مقصود ہو تو یہ سارا ماحول وہاں پہ موجود ہونا چاہیے. سو آج کے پروگرام میں ہم نے اسی وقت آپ سے یہ سنا ہے اور یہ سیکھا ہے کہ تمام ٹیچرز جو ہیں وہ اپنے وقت اپنی پروفیشنل ایکٹیویٹیز کے ساتھ ساتھ, جہاں پہ آف کورس ان کی ارننگ بھی ہو رہی ہوتی ہیں, تھوڑا سا وہ والنٹیئر ضرور کریں, بھلے وہ ایک بچے کی زندگی پہ اثر انداز ہو رہے ہیں یا ایک گروپ بچوں کا, وہ ان کے محلے میں ہے, وہ ان کے شہر میں ہے, وہ آرگنائزیشنز کی سطح کے اوپر, تو وہ اپنے کچھ وقت ان کو ضرور دیں ان کے کریکٹر بلڈنگ کے لیے. رائٹ.
دیکھیے آج سر یہاں پر ایک بات ضرور ایڈ ان کروں گی کہ لوگ جو ہے نا دو باتوں کو بہت ہم شروع سے جو ہے سنتے ہیں ہمارے کہ جو سکون ہے وہ پیسے سے نہیں ملتا, ایک ہی بات, اور دوسری بات یہ سکون ایک ایسی چیز ہے کہ لائک اگر آپ کسی کے لیے اور اپنے رب کی رضا کے لیے اگر آپ کسی کی اصلاح کر دیتے ہیں یا آپ کی کسی ایک ایسے عمل سے کسی کی اصلاح ہو جاتی ہے, تو وہ آپ کے لیے بھی دنیا میں بھی اور آخرت میں بھی باعث نجات ہو جاتا ہے اور ایک بہت سکون کے لیے یہ چیز ہو جاتی ہے. اور دوسری بات یہ کہ ہر ایک انڈیویجل اگر انیشیٹو لے کر اس کو اپنا فرض سمجھ کر اگر تھوڑا سا ٹائم تمام ٹیچرز تمام ٹرینرز اگر تھوڑا سا ٹائم اسی طرح سے اسپینڈ کرنا شروع کر دیں, تو اللہ تعالیٰ کی ذات ہم سب کو ایک ہاتھ ہی ہاتھ پکڑ کر, میں اپنے صبغت اللہ کے بچے کے پروجیکٹ کے ساتھ آئی مین मैं अपनी पॉकेट अपने मनी बॉक्सेस को चलाती हूँ, लेकिन मेरा एक स्लोगन साथ है, एक स्लोगन लेकर चलती हूँ, आओ मिलकर चले। तो उसमें सिर्फ उसका मोटिवेशन सिर्फ ये होता है कि अगर मैं कर रही हूँ तो आप आए हम लेट्स स्टार्ट, कोई इकोनॉमिकली, कोई फिजिकली, कोई किसी तरह से भी, जो किसी के पास कोई स्किल है, यानी कोई जो कोई जिस तरह से भी उसमें पार्टिसिपेट कर सकता है वो उसमें चले, और जो है ना इस तरह से हम मिलकर एक दूसरे को अवेयर करें और जो है आगे बेहतरी के लिए जो है ना कदम उठाएं।
बहुत शुक्रिया सिबगतुल्ला, टीचर हैं, एजुकेशनिस्ट हैं, आपने हमें ज्वाइन किया, हमारे लिए आपने वक्त निकाला, आपका बहुत शुक्रिया।
थैंक यू, बहुत शुक्रिया सर।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
जी सामीन, प्रोग्राम आपकी दुनिया में आपका खैर मकदम, और हमारा सेगमेंट है आपकी सेहत। इसमें आज हम बात करेंगे ज़ायबितिस के हवाले से, और ज़ायबितिस यानी डायबिटीज़, उसके अंदर कौन कौन सी जो ग़िज़ा है वो ज़्यादा फ़ायदा मंद हो सकती है, या कम से कम उसको कंट्रोल रखने में मददगार हो सकती है। ज़ायबितिस के बारे में आमतौर पर कहा भी ये जाता है कि इसका ताल्लुक हमारी जो मामूल है ज़िंदगी का, ज़्यादातर उसके साथ होता है। ऑफ कोर्स इसका जेनेटिक्स से भी ताल्लुक है, लेकिन हमारी जो डेली रूटीन है, जो लाइफस्टाइल है, उसके साथ इसका गहरा ताल्लुक है। और अभी 14 नवंबर को वर्ल्ड डायबिटीज़ डे मनाया भी गया। अक़वामे मुत्तहिदा ये सोच रही है कि दुनिया भर में जिस कदर ज़ायबितिस के मरीज़ों की तादाद में इजाफा हो रहा है, कि इसके बारे में कोई एमरजेंसी नाफिज की जाए। सो बहुत ज़्यादा लोग इसका शिकार हैं, और इसको कंट्रोल करने के लिए क्या किया जा सकता है, और अल्टीमेटली इंसान को अपने फूड, अपने ग़िज़ा और अपने लाइफस्टाइल पे तवज्जो देनी होगी। आज भी हम बात करेंगे, आयशा खालिद हमारे साथ हैं, माहिर ग़िज़ाइयात, और इसके अलावा अपन को बाकी टेलीविज़न चैनल्स और रेडियो प्रोग्राम्स में भी सुनते हैं, और अवेयरनेस पे काम करती हैं, अपने फेसबुक पेज पे भी लोगों को गाइड करती हैं। आयशा, बहुत शुक्रिया आपका। वेलकम वेलकम। सो आयशा, ये बताइएगा कि डायबिटीज़ एंड फूड, ये फूड की वजह से होती है या फूड की वजह से फिर कंट्रोल भी हो सकती है?
अच्छा अरशद, ये बहुत ही अहम एक टॉपिक है। जैसे भी आपने बहुत अच्छा मुख्तसर सा एक तारुफ भी कराया वर्ल्ड डायबिटीज डे के हवाले से, 2018 और 2019 का एक थीम रखा गया था अक़वामे मुत्तहिदा की जानिब से, या WHO की अगर हम बात करें, यानी वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन की भी, तो इनका एक थीम था जो कि दो साल चलता रहा, यानी 14 नवंबर 2019। उसका मुश्तरक एक थीम था डायबिटीज एंड फैमिली, यानी शुगर या डायबिटीज और खानदान। जैसे कि ये थीम भी बड़ा सेल्फ एक्सप्लेनेटरी है कि जितने खानदान हमारे, अगर पाकिस्तान की बात की जाए तो आप हर दूसरा बंदा या हर तीसरा बंदा, ठीक है, हर दो में से एक बंदा बॉर्डर लाइन पर है, या आप 10 में से 5 निकाल लें कि बॉर्डर लाइन पे आपको मिलेंगे जो कि ज़ायबितिस का शिकार तो नहीं है लेकिन बॉर्डर लाइन पे फॉल कर रहे हैं। ठीक है, ज़ायबितिस है क्या? सबसे पहले अगर मैं बताऊं तो
बिल्कुल
ज़ायबितिस ये है कि शुगर की मकदार, शक्कर की मकदार आपके खून में ज्यादा हो जाती है, और जो इंसुलिन है, यानी लबलबा, जो पैंक्रियाज है वो एक हार्मोन सिक्रीट करते हैं जिसका नाम है इंसुलिन, वो बनाना कम हो जाती है या बिल्कुल ही नहीं बन रही होती किसी वजह से, या बन रही होती है तो उसकी मकदार कम होती है। इंसुलिन क्या करती है कि उस शक्कर की मकदार को कंट्रोल करती है, मुख्तसर ये बात है। अच्छा, अब ज़ायबितिस दो तीन तरह की इसकी इकसाम है, जिसमें टाइप 1 है, टाइप 2 है, और गेस्टेशनल डायबिटीज है। टाइप 1 होती है बचपन से, ठीक है, बड़े बच्चों को 5 साल की उम्र में, 3 साल की उम्र में, इससे ज्यादा एंड ऑनवर्ड जो जिंदगी तक चलती है, इंसुलिन बन ही नहीं रही होती, इंसुलिन पैदा ही नहीं हो रही होती आपके जिस्म में। टाइप 2 आपके एक फ्यूचर में कभी जाकर पोस्ट एडोलेसेंट एज में, यानी 11 साल की उम्र के बाद, 12 साल की उम्र के बाद, 20 साल की उम्र के बाद मोटापा बहुत ज्यादा हो जाने से, यानी इंसुलिन बन तो रही होती है लेकिन कम मिकदार में बन रही होती है। थर्ड टाइप है जो कि गेस्टेशनल है, जो कि जब खातून प्रेग्नेंट होती है या कंसीव करती है, यानी हमल के दौरान ये
ये वाली जो चीज कंडीशन इसको गेस्टेशनल डायबिटीज बोलते हैं. अब आप बात करें कि जी इसको गिजा के थ्रू या गिजा का इसमें क्या किरदार है, तो गिजा का किरदार ये है कि डाइट प्लान बनता है जो बच्चे हैं छोटी उम्र के या थोड़े बड़े हैं जो जिनको टाइप 1 डायबिटीज है उनके उनका प्रॉपरली एक चार्ट बनता है जिसमें हम उस हिसाब से कार्बोहाइड्रेट्स यानी जो शक्कर है उसकी मिकदार डिफाइन करके और किसके थ्रू यानी कौन से फल खाने हैं, क्या खाना है, कितनी मिकदार में कितने ग्राम लेने हैं आपने, वो हम देते हैं. इसी तरह टाइप 2 में भी होता है और इसी तरह टाइप 3 में भी होता है. और मैं अगर मैं आपको जनरल सा एक बता दूं कि किन चीजों को हम अवॉइड, आप अगर कोई क्वेश्चन करना चाहें इस दौरान तो प्लीज आप.
नहीं नहीं, बिल्कुल वन गो भी बिल्कुल आप सही बता रहे हैं कि हाँ अवॉइड कैसे करें ये बताएं सबसे ज्यादा जरूरी है. तो लोग समझ गए कि फूड जो है वो ऑफ कोर्स वो शुगर प्रोड्यूस करता है और अगर लबलबा इंसुलिन कम प्रोड्यूस कर रहा हो तो फिर वो रगों में रह जाती है. फिर क्या ऐसी फूड है जिससे जो कहना चाहिए कि बॉडी की जो नीड है वो भी पूरी हो और वो शुगर कम से कम प्रोड्यूस करता हो?
देखिए बहुत ऊपर की जो जनरल बातें मैं बता देती हूँ कि आपने शुगर में एक सबसे बड़ी बात ये करनी है कि आपको शुगर हो गई, अपना डॉक्टर से चेकअप कराएं, आप अपनी फास्टिंग लेवल और नॉन फास्टिंग लेवल दोनों कराएं. फास्टिंग यानी खाने के बगैर सुबह उठते ही 8 घंटे 12 घंटे की फास्टिंग के बाद आपकी शुगर लेवल्स आप मॉनिटर करते रहें हर 3 महीने के बाद. उसको हम कहते हैं HbA1c टेस्ट अपना जरूर कराते रहें, ठीक है? इससे आपको ये होगा कि आप अवेयर हो जाएंगे. अवेयरनेस इज वेरी इंपॉर्टेंट एंड अवेयर टू शेयर ऑलवेज, लोगों को बताएं, खुद भी करें. अच्छा, अब करना आपने ये है कि जो कच्ची चीनी है उसका इस्तेमाल कम कर दें. अपनी लाइफ को जितना मॉडिफाई कर सकते हैं करें. उसमें जो गिजा में अगर हम बात करते हैं और बीना डाइटिशन में इस बात को प्रमोट करती हूँ कि भी चीनी जैसे आप अपने घरों में देखें 4-4 किलो 5-5 किलो 10-10 किलो सिर्फ चाय के ऊपर इस्तेमाल हो रही होती है महीने में. जहाँ पर कुछ घर में ऐसे भी जानती हूँ कि जो लोग इतने अवेयर हैं उसमें वेल अवेयर हैं कि वो एक महीने में सिर्फ 1/2 किलो चीनी का इस्तेमाल करते हैं, राइट? इसी तरह आप चिकनाई का इस्तेमाल कम करें. चिकनाई का इस्तेमाल इसलिए कम करें कि अल्टीमेटली चिकनाई भी आपकी जब जाके स्टोर हो जाती है जिसमें में वो भी शुगर प्रोवाइड करती है, वो भी एनर्जी का सोर्स बनती है. ये ब्रेक डाउन होके वो भी एनर्जी ही देती है. अच्छा, फिर इसके बाद आप जैसे फलों का, सब्जियों का इस्तेमाल ज्यादा करें, सलाद का इस्तेमाल ज्यादा करें. अगर कोशिश करें कि जूसेज हैं जैसे आजकल गाजरों का जूस बहुत चल रहा है, बाकी सब जैसे मौसमी आ गई, जूसेज के बजाय आप डायरेक्ट अगर वो फल खा लें, गाजर खा लें तो ठीक है. अगर जूस भी पीना चाहें तो गाजर में चूंकि ग्लाइसेमिक इंडेक्स उसका इतना ज्यादा नहीं है. ग्लाइसेमिक इंडेक्स क्या है कि किसी भी चीज की यानी चीनी उसमें क्वांटिटी है उसकी उन्होंने एक इंडेक्स बना दिया, लिस्ट बना दी, उसको डिफाइन कर दिया कि इसमें इतनी चीनी है, इतनी परसेंट ये लोड होगी और इतनी परसेंट आपकी डाइजेस्ट होगी, ठीक है? वो टेक्निकल टर्म्स है, उसका जाहिर है हमें अंदाजा होता है. तो हम उसको इस हिसाब से उस पेशेंट को गाइड करते हैं कि जी आपने ये चीजें खानी है. अच्छा, फिर रोटी का इस्तेमाल जैसे हमारे घरों में बड़ा बेजा होता है कुछ घरानों में जिसमें आप हमारे बहुत ज्यादा लो इनकम या जो बहुत ही ज्यादा यू नो जिसको हम कह सकते हैं कि रूरल एरियाज
में खास तौर पे रोटी पे ही फोकस है और रोटी सबसे बड़ा
सोर्स है. शुगर जैसा मर्ज है मोहल्ले के बल्कि के किसी भी इंसान को हो सकता है, वो अमीर गरीब तो नहीं देखेगा, तो उनके पास उनके ऑप्शन बेचारों के पास बहुत लिमिटेड होती है. तो उसमें रोटी की अगर बात करें तो जी रोटी आपने कम खानी है, कोशिश करें खानी भी है तो चोकर के आटे की खाएं, ये सफेद आटा और ये जो सारे ये जो फैशन है ना इन ट्रेंड्स को फॉलो मत करें. दूसरा जो सबसे अहम चीज है वो ये है कि दही का इस्तेमाल जरा अच्छा करें. सुबह निहार में अगर आप दही ले लें, और शुगर के मरीजों का एक और बड़ा मसला है कि उनको खाली पेट नहीं रहना चाहिए, क्योंकि उनको अगर वो खाली पेट रहते हैं
शुगर नहीं चाहिए,
इससे भी उनको शुगर के मरीजों को बहुत ज्यादा मसला हो सकता है.
सही सही सही.
सो ये दो चार जो बड़ी मेजर बातें हैं.
सो बेस्ट फूड क्या है? प्रोटीन पे ज्यादा फोकस हो, इसके अलावा जो है क्योंकि कार्ब्स तो बचाने हैं
या फैट या कार्बोहाइड्रेट. इसमें आप प्रोटीन, फैट, कार्बोहाइड्रेट्स बड़ा एक मुनासिब से मिकदार में जैसे एक अंडे का इस्तेमाल डेली करें. अपने वजन को मुनासिब करें, सबसे बड़ी बात ये कि वजन अगर आपका ज्यादा है, मोटा बंदा उसको बीमारियों की बड़े ज्यादा मसाइल का शिकार होने के खतरात होते हैं. अगर एक बंदा मोटा है उसका लबलबा भी काम नहीं करेगा, उसको शुगर भी हो गई, उसको ब्लड प्रेशर भी हो गया, सब बीमारियां इकट्ठी अटैक करती हैं, एक वक्त ऐसा आ जाता है.
सही.
और एक पतला बंदा भी शुगर का मरीज हो सकता है, लेकिन उसको चूंकि ज्यादा मसला होता है फिर इसके जो इसकी इलामात है उसको इग्नोर ना करें.
ठीक.
जैसे डिजीनेस होना, बहुत ज्यादा लेजी फील करना, बहुत ज्यादा
آنکھ میں اگر اندھیرا آ رہا ہے, پاؤں سن ہو رہے ہیں, کیونکہ یہ آنکھ کا مسئلہ ہے تو اس کو ہم ریٹینوپیتھی کہتے ہیں. اگر جو آپ کی گردے کا مسئلہ ہے تو اس کو ہم یو نو اس کو بھی ہم مطلب اس طرح سے کیٹیگرائز کر سکتے ہیں کہ انفیکشن یا گردے کا اس طرح کی کوئی چیز اگر ہو رہی ہے تو اس میں بھی آپ کہہ سکتے ہیں کہ شوگر کا بہت بڑا.
اچھا یہ بتائیں عائشہ, آخر کے شوگر کا لیول زیادہ دیر کے لیے ہائی رہتا ہے تو کہاں کون کون سے آرگنز کو متاثر کر سکتا ہے؟ دوسری بات, اور اگر اچانک لو ہوتا ہے تو کیا
فوڈ الون وونٹ ڈو اینی تھنگ؟ اپنی میڈیکیشن کی, آپ کی جو ایک ایلوپیتھک دوائیاں یا جو انگریزی دوائیاں ہیں ان کا ایک پراپر ایک وہ بنا ہوا ہے. میں نام نہیں دوں گی جو دوائیاں ظاہر ہے, جو کامن دوائیاں ہیں. صبح کا ٹائم ہے تو صبح کے ٹائم کا مطلب یہ نہیں ہونا چاہیے کہ آپ 12 بجے جا کے اتنی دوائیاں کھا رہے ہیں. 9 بجے کا ٹائم ہے, 8 بجے کا ٹائم ہے تو 8 کے 9 تو ہو جائیں, مگر 9 کے 2 نہیں ہونی چاہیے. اسی طرح رات کی دوائی اپنی پوری لیں, ڈوز اپنی ڈاکٹر کے ساتھ اپنا جو بھی آپ کا جی پی ہے جنرل سجیشن اس سے کرواتے رہیں مانیٹر, اور اپنا ایک ڈائٹ چارٹ ضرور بنوائیں. ظاہر ہے اتنے قلیل وقت میں, یو نو اتنے چھوٹے سے وقت میں, میں ہر ایک کو انڈیویجولی آئی وش کہ میں دے سکوں, بتا سکوں کہ اپنا ڈائٹ پلان آپ کس طرح سے اس کو کر سکتے ہیں. بلکہ اگر کچھ لوگ چاہیں کہ میں ان کو کسٹمائز ڈائٹ پلان دوں تو وہ مجھے بے شک میرے پیج پہ عائشہ خالد جی کے نام سے میرا پیج ہے, اور انسٹاگرام پہ میں AK.Nutritionist AK.Nutritionist کے یوزر نیم سے ہوں, تو مجھے وہ جو کرے گا آئی وڈ بی یو نو آئی وڈ بی ہیپی ٹو ہیلپ ایوری بڈی آؤٹ دیئر ہو ایور وانٹس ٹو. لیکن اس دوران میں نہیں کر سکتی ظاہر ہے اتنے چھوٹے سے ٹائم میں. لیکن یہ جو جنرل بات ہیں ان کے بارے میں, جیسے ابھی میں نے چینی کا بتایا, شکر کا بتایا کہ چینی لوگ چینی چھوڑ کے لوگ شکر کا استعمال کرتے ہیں, شکر کا بھی گلائسیمک انڈیکس اتنا ہی ہے. آپ کوشش کریں کہ جو مصنوعی چینی ہے یا آرٹیفیشل سویٹنرز ہیں ان کو استعمال کریں ہی نہ, سویٹنر کو استعمال کریں ہی نہ, آپ اضافی چینی نمک چھوڑ دیں اپنی زندگی سے. کوشش کریں کہ آپ قدرتی چینی, قدرتی چیزوں کی طرف جائیں جس میں قدرتی چینی پائی جاتی ہے. دودھ میں چینی ہے, روٹی میں چینی ہے, چاول میں چینی ہے, چاولوں کو کم کر دیں. ٹھیک ہے, چاول کے اندر اچھا خاصا اس کا کاربوہائیڈریٹ, ان کو کم کر دیں. ان سب کو آپ فالو کریں, اور پھر یہ کہ
اور پیٹ بھر کے نہ کھائیں. ایک دن میں اگر 3 کھانے ہیں تو 5 دفعہ کھا لیں, لیکن تھوڑا تھوڑا کر کے کھائیں تو وہ بھی ہیلپ فل رہے گا.
اور بالکل تھوڑا تھوڑا کر کے کھائیں, اور واک ضرور کریں, اپنی لائف کو ماڈیفائی کریں, اپنے اسٹائل کو ماڈیفائی کریں. لائف اسٹائل اچھا ہوگا تو ظاہر ہے یہ سب کچھ, یہ سب مل جل کے کمیولیٹو
بہت شکریہ عائشہ خالد, ماہر غذائیات آپ نے ہمیں جوائن کیا, ہمیں اپ ڈیٹ کیا, تھینک یو سو مچ. تھینک یو
جی, تھینک
یو. تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے VOA اردو کی ایپ, جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
پروگرام آپ کی دنیا میں سامعین, آپ کا خیر مقدم, اور ہمارا سیگمنٹ ہے اسپورٹس کا. آج بات ہوگی کرکٹ پہ, اور کرکٹ میں PSL 5 سیزن پہ پہلی بار اسی PSL کے اندر یہ ہونے جا رہا ہے پاکستان سپر لیگ میں, کہ تمام کے تمام میچز پاکستان کے اندر ہیں, اور اس وقت جو ہماری مہمان شخصیت ہیں وہ کوئی اور نہیں ہے بلکہ PSL کی چیمپئن کوئٹہ گلیڈیٹر, اس کے اونر ہیں ندیم عمر صاحب. ندیم صاحب بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا.
تھینک یو اسد بھائی, تھینک یو ویری مچ کہ آپ نے ہمیں کال پہ لیے.
آپ کا شکریہ, اور آپ نے بڑے خاص موقع پہ ہمیں وقت دیا ہے, مینیج کیا ہے, جب آپ اپنے بیٹے کی شادی کی تیاریوں میں ہیں ہم آپ کو اس کے لیے بھی ایڈوانس مبارکباد دیتے ہیں. بہت مبارک اور بہت خوشی ہوں. اور سامعین آپ کو بتاتے چلیں کہ ندیم عمر صاحب خود بھی کرکٹ کھیلتے ہیں. میری ان سے ابھی پچھلے دنوں جب ورلڈ کپ ہو رہا تھا انگلینڈ میں, وہاں ملاقات بھی ہوئی تھی. وہاں پہ ویٹرنز ایک ٹیم جو پاکستان کی آئی ہوئی تھی جس میں سابق کرکٹرز بھی تھے, تو ندیم عمر صاحب کو ہم نے وہاں پہ کھیلتے ہوئے بھی دیکھا ہے. سو ندیم صاحب کنگریچولیشن اگین ایک بار پھر کہ آپ ڈیفینڈنگ چیمپئن کی حیثیت سے PSL 5 میں جا رہے ہیں, اور پورے کا پورا ایونٹ پاکستان میں ہونے جا رہا ہے PSL کے لیے, کرکٹ کے لیے یہ کتنی بڑی بات ہے؟
بالکل اسد صاحب, جیسا آپ نے کہا نا اسد بھائی, یہ آئی تھنک یہ جو پاکستان میں کرکٹ واپس آئی ہے یہ PSL کی وجہ سے شروعات اس سے ہوئی کہ سب سے پہلا میچ آپ کو اگر یاد ہو فائنل ہم جب एडिशन टू में पाकिस्तान लेके आए थे, फिर बतदरीज गया, तीन मैचेस आए, फिर आठ मैचेस हुए। इसने पाकिस्तान ना सिर्फ पीएसएल को बड़ा वो दिया, बट आई थिंक जो प्लेयर्स यहाँ पे आए, जिन्होंने यहाँ पे माहौल देखा और जिस तरह लोगों से उनको मोहब्बत मिली, तो बाय वर्ड ऑफ माउथ ये जितना स्प्रेड हुआ इसकी कि भाई पाकिस्तान इज अ सेफ कंट्री और लोग यहाँ के बहुत अच्छे हैं, बहुत मेहमान नवाज हैं, तो आई थिंक वो मैसेज बड़ा अच्छा किया। और अब पीएसएल पूरी यहाँ हो रही है और इसकी खुशी की बात ये थी कि तमाम प्लेयर जो पहले जिन जो मना करते थे आने से, इस दफा वो सारे आ रहे हैं खेल में।
सही, और ये ज़ाहिर है बहुत बड़ी बात है। अब ये बताएं कि क्रिकेट के अतबार से पीएसएल के लिए इसकी एक वैल्यू है, वर्थ है, ये बताएं कि अब क्वेटा ग्लैडिएटर्स की क्या तैयारियां हैं? डिफेंडिंग चैंपियन है ये, आप टाइटल डिफेंड करना चाहेंगे, चाहेंगे कि अगले साल के लिए भी आपके पास रहे?
हाँ बिल्कुल सरदा, कि ये तो जरूरी है, एक तरह से जिम्मेदारी बढ़ जाती है। आपको पता है ट्राइंग टू डिफेंड इज वेरी डिफिकल्ट, वो उम्मीदें आपसे लगी हुई होती हैं पूरी फॉर्म की, तो बट आई थिंक इस दफा भी हमारी टीम बहुत अच्छी है। आपको पता है जो ड्राफ्ट होता है पीएसएल का, उसमें आपको प्लेयर्स रिलीज करने पड़ते हैं, तो हमारे दो तीन प्लेयर्स ऐसे थे जैसे रायली रूसो और सुहेल तनवीर, और ये वी हैड टू लेट देम गो, तो वो एक जरा सा हुआ, बट उसकी जगह हमें जेसन रॉय मिल गए, फिर हमें वो बैंक कटिंग मिल गए, तो आई थिंक इस दफा भी टीम हमारी अच्छी है और बस अच्छी क्रिकेट खेलेंगे तो इंशाल्लाह डिफेंड भी करेंगे। असल में पिछली दफा ये हुआ, हम तीन फाइनल खेले, दो फाइनल में हमारे लड़के ही नहीं आए यहाँ पाकिस्तान खेलने, ये जो थे, तो आपको पता है मैनचेस्टर यूनाइटेड से चार प्लेयर्स अगर आप निकाल दें तो क्या फाइनल खेलेंगे, तो आई थिंक दैट इज व्हाई वी लॉस्ट, बट अल्हम्दुलिल्लाह इस दफा सब लोग आ रहे हैं।
मैं जरा टीम के ऊपर और आपके अंडर, हमेशा अंडरडॉग होने के बावजूद हमेशा शानदार परफॉर्म करने पर बात करता हूँ, लेकिन ये बताइए जरा हमें समझाने के लिए कि ये प्लेयर्स को रिलीव करना क्यों जरूरी है, फिर रोसू और सुहेल तनवीर जिसको T20 स्पेशलिस्ट कहा जाता है, तो इनको क्यों कर रिलीव किया आपने?
जी इस दफा हम लोग सिर्फ आठ प्लेयर्स रिटेन कर सकते थे। दूसरी बात ये हुई कि ये कैटेगरीज इनकी बढ़ जाती हैं, प्लैटिनम कैटेगरी में अब सब ने इतना अच्छा परफॉर्मेंस दी कि वो प्लैटिनम विच इज द हाईएस्ट कैटेगरी उसमें चले गए, तो आप प्लैटिनम में सिर्फ तीन रिटेन कर सकते हैं। अब अनफॉर्चुनेटली शेन वॉटसन भी जो है वो भी उसमें चले गए, उमर अकमल भी प्लैटिनम में चले गए, ये भी तो सारे जो प्लेयर्स हमारे थे नवाज वो भी प्लैटिनम, तो प्लैटिनम भर गया हमारा, हमारे पास कोई ऑप्शन नहीं था। वो रिलीज इसलिए करते हैं कि वो एक पूरी यानी बाकी टीमों को भी अच्छे प्लेयर मिल जाए तो लेवल ऑफ कॉम्पिटिशन बढ़ जाए, तो इस दफा ये इन्होंने किया तो हमें ये मजबूरी थी, वरना हम तो अपनी ओरिजिनल टीम से खेलना चाहते।
अच्छा ये बताएं कि ये कैसे होता है कि हमेशा जब से पीएसएल शुरू हुआ है पाकिस्तान के अंदर और पहले यूएई में खेला जाता था, क्वेटा ग्लैडिएटर जो है वो सबसे ज्यादा ये कहना चाहिए कि वो छुपी रुस्तम होती है और उसके ऊपर इतना ज़्यादा वो फोकस नहीं होता मीडिया का, इतनी हाइप उसकी नहीं होती, हाइप होती है लाहौर कलंदर की, हाइप होती है पेशावर जलमी की, लेकिन पता चलता है कि क्वेटा ग्लैडिएटर या फाइनलिस्ट है या फिर चैंपियन है, ये कैसे होता है?
ये एक्चुअली आपको अगर पता, एक बड़ी अच्छी इंटरेस्टिंग ट्वीट किसी ने की थी, मीम बनाई थी बल्कि, कि फाइव टीम्स आर कम्पीटिंग टू सी हु विल प्ले क्वेटा ग्लैडिएटर इन द फाइनल। तो ये अंडरडॉग तो कहते हैं, बट आई थिंक वो एक्चुअली परसेप्शन ये है कि क्वेटा क्योंकि एक छोटा शहर है और कराची लाहौर ये लोग जरा बड़े हैं तो इनकी हाइप हमेशा ज्यादा रहती है।
सही।
बट क्रिकेट में आपको पता है द प्रूफ इज इन द ईटिंग, वो पुडिंग का कहते हैं ना, तो वो अल्लाह का शुक्र है दफा माशाल्लाह अभी भी हमारी हाइस्ट नंबर ऑफ विन्स है पूरे पीएसएल के जो चार साल अगर
टोटल मैचेस जो है। नदीम साहब जरा हमारे लिसनर्स को ये भी जरा समझाइएगा, मैं खुद भी पीएसएल समझना चाहता हूँ, क्रिकेट से बहुत दिलचस्पी होने के बावजूद बहुत सारी चीज़ों का हमें नहीं पता। जो टीम ओनर्स होते हैं वो टीम के गेम प्लान्स में उनका क्या रोल होता है, और जो टीम मैनेजमेंट है उसके साथ उनका इंटरेक्शन किस हद तक उसकी इजाज़त है या नहीं है, मैच के दौरान क्या वो एडवाइस दे सकते हैं नहीं दे सकते हैं, इस बारे में कुछ बताइएगा।
आपने बड़ा अच्छा सवाल किया कि ये हाउ डज इट वर्क एक्चुअली। नहीं ये टीम ओनर्स का जो बेसिकली हमारे देखें, क्योंकि मैं हमारे यहाँ पे क्लब्स हैं मेरे अपने जाती, हम लोग 35 साल से क्रिकेट में इन्वॉल्व है, मैं खुद खेल रहा हूँ, सरफराज और ये सब मेरे अंडर खेले हुए हैं। तो बाकी टीम ओनर्स अनफॉर्चुनेटली वो पांचों का कोई क्रिकेट बैकग्राउंड है नहीं है सच, तो वो ज्यादा बोले भी तो उनकी शायद वो मैनेजमेंट सुनती नहीं होगी। बट ये कि जैसे हमने प्रोफेशनल हम लोग कोचेज हायर करते हैं प्रोफेशनल, वो सारी टीम मैनेजमेंट भी प्रोफेशनल है। तो हमारे कोच जैसे मोइन खान, लेकिन ये भी मेरे साथ खेल रहे हैं मोइन भी, सरफराज मेरे अंडर खेला हुआ है। तो ये हम लोग और ये सब कराची में एक ही क्लब से खेलते रहे, तो मेरी इनपुट कुछ ज्यादा होती है। लोग कहते हैं इंटरफेयर नहीं करते, मैं बहुत इंटरफेयर करता हूँ।
अच्छा,
क्योंकि आपको जैसे पता है कि एक दफा क्रिकेट खेल लो तो वो जो एक बग है ना, ऑलवेज बाइट्स यू। तो मेरी तो बहुत इंटरफेरेंस है इन द सेंस के टॉस के बाद क्या होना चाहिए, विकेट रीड की तो क्या हुआ, प्लेयर्स कौन से खेलेंगे। तो आई थिंक टीम मैनेजमेंट भी पार्ट होती है उसकी सिलेक्शन।
ठीक है, लेकिन हम आपको गैलरी में तो नहीं देखते, हम ओनर्स को प्लेयर्स की गैलरी में नहीं देखते, वो तो अलग होते हैं। फिर मैच के दौरान
अलाउड नहीं है हम लोगों को, जी वो अलाउड नहीं है, हम मैच के दौरान कुछ भी नहीं बोलते।
सही, पहली प्लानिंग में हो सकते हैं।
ये अच्छी बात की है कि आप शुरू के प्लानिंग में जो मर्जी करें, आप ये हद तक कि आप बस में भी नहीं बैठ सकते जो ग्राउंड में आ रही है, वो टीम ओनर नहीं बैठ सकता।
अच्छा,
तो ये अच्छी बात है, आप ना टीम ओनर का कोई ताल्लुक, वंस द मैच स्टार्ट आपका कोई ताल्लुक नहीं रहता।
सही 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 सही।
तो जितने मशवरे आप टीम यानी मीटिंग में दे सकते हैं पहले दे सकते हैं।
जी, तो अच्छा अब जरा आते हैं प्लेयर्स की जानिब। आप कि ऑफ कोर्स अपनी कैलकुलेशन होगी प्लेयर्स के बारे में, मैं ऑनेस्टली अगर आपके लाइनअप पे नज़र डालूँ ना, मुझे उमर अकमल से बहुत उम्मीदें होती हैं। मैं जब उनके लिए ट्वीट करता हूँ मुझे क्रिटिसिज्म का भी सामना करना पड़ता है। मैं आज भी उमर अकमल को पाकिस्तान में बहुत ऊपर रेट करता हूँ। आप उमर अकमल को पॉलिश, आप चूँकि क्रिकेटर भी हैं, क्रिकेट को समझते हैं, आप उमर अकमल को ऐसा रिफाइंड क्रिकेटर बना सकते हैं जो फिर पाकिस्तान की टीम के लिए भी फ़ायदा मंद हो। उसको मुझे लगता है कि सिर्फ कॉन्फिडेंस इंजेक्ट करने की ज़रूरत है, बाकी उसमें कोई कमी नहीं है।
बिल्कुल आपने सही कहा, बिल्कुल आपने सही। देखिए एक होता है उमर अकमल और ये शहजाद जो हैं, इनका जो मसला था सिर्फ, देखें ये कहलाते हैं बैड बॉयज ऑफ पाकिस्तान क्रिकेट, इनका सिर्फ मसला ऑफ द फील्ड। अब मैं ये कहता हूँ कि ऑफ द फील्ड आप उनको बुलाएं, उनसे बात करें। एक्चुअली कम्युनिकेशन बड़ा ये लैक करते हैं हमारी टीम मैनेजमेंट और प्लेयर्स के दरमियान। फिर आप किसी को बुला के कहते हैं कि जब उनको वापस आते हैं एक गेम खेलोगे दो गेम खेलोगे, वो बड़ा मुश्किल होता है। तो आप जब तक प्लेयर्स को कॉन्फिडेंस नहीं देंगे वो बड़ा मुश्किल है कि वो परफॉर्म करें। तो उमर अकमल के साथ इश्यूज रहे, बिल्कुल शहजाद के साथ इश्यूज रहे, लेकिन आप देखें जब हमारे पास आए ये लड़के तो ये कहाँ इनको, तो यही है प्लेयर्स को आप कॉन्फिडेंस दें। और बात ये जैसे लोग कहते थे कि आपने बैड बॉयज रखे हुए, लेकिन मैं कहता हूँ केपी जो था केविन पीटरसन, उससे बड़ा बैड बॉय तो कहीं आया नहीं वर्ल्ड क्रिकेट में, लेकिन वो हमारे पास आया तो माशाल्लाह उसने इतना अच्छा
परफॉर्म किया,
बहुत अच्छा था, फॉर्म भी बहुत अच्छा किया। तो आई थिंक बैड और गुड बॉय सबको इंडिविजुअल देखेंगे, जब बड़े प्लेयर्स हो जाते हैं तो हैंडल भी करना पड़ता है थोड़ा सा डिफरेंटली।
सही, तो दीप उमर साहब आप उमर अकमल के लिए नंबर कौन सा बेहतर सिलेक्ट करेंगे, वन डाउन टू डाउन?
वो नंबर नहीं, नहीं वो क्योंकि हमारे देखा ओपनिंग में हमारे पास जेसन रॉय और शेन वॉटसन है ना
जी,
तो उनको हम हिला नहीं सकते। फिर शहजाद की बारी आती है, फिर उमर अकमल
जी, यानी चौथे नंबर पे खेलेंगे।
पाकिस्तान में भी यही चौथे नंबर पे बनते हैं।
मैं तो सर खुद कहा करता हूँ कि उमर अकमल जैसे प्लेयर को चौथे नंबर से नीचे भेजना क्राइम है। उसको दो चार छह गेंदे दें, वनडे में दो चार छह ओवर दें सेटल होने का, उस जैसा प्लेयर जो है वो मैच को कहाँ से कहाँ लेके जा सकता है। सो बाकी प्लेयर्स में आप किन को कहेंगे कि आपके बेस्ट वेपन हो सकते हैं PSL 5 में?
बेस्ट वेपन्स आई थिंक हमारी पूरी टीम बकौल शेन वॉटसन के एवरीबॉडी इज अ मैच विनर। तो मैं कहता हूँ अगर आपकी बैटिंग से ज्यादा बॉलिंग आपको बहुत जबरदस्त, बॉलिंग का मैं कहता हूँ विन यू टूर्नामेंट्स, बैटिंग कैन विन यू मैचेस।
सही,
तो बॉलिंग जो है ना वो हमारी दफा फिर तगड़ी है बहुत। नसीम शाह आपको पता है जो न्यू सेंसेशन आए वो भी हमारे साथ हैं, हसनैन है वो भी पिछली दफा की फाइंड थी वो हमारे साथ हैं, टैमल मिल्स हैं वो फास्ट बॉलिंग में वो हमारे साथ हैं, मोहम्मद नवाज स्पिनिंग डिपार्टमेंट में, फवाद अहमद लेग स्पिनर। तो हमने पूरा बेसिक्स तो कवर की हुई है, बट उस दिन कैसा खेलते हैं ऑन दैट डे ये होता है सर।
सही, सो सो गुड लक PSL 5 के लिए, आप डिफेंडिंग चैंपियन हैं, क्वेटा ग्लैडिएटर्स के लिए देर सारी देख के मनाएं, आपका बहुत शुक्रिया आपने हमें ज्वाइन किया। स्वामी ने आपने प्रोग्राम सुना आपकी दुनिया, इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने अख्तदान को पहुंचता है, असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
VOA उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।